قال حدثنا سعيد بن جبير هو عن يوسف قال اخبرني سوره بن قال اخبرني جبير بن حازم عن يوسف عن محمد بن ابي هريره رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم لم يكن ابراهيم الا ثلاثا.
بسم الله الرحمن الرحيم. حضرت محمد ابن سیرین رحمۃ اللہ تعالی علیہ، حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے نقل کرتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ حضرت ابراہیم علیہ الصلاۃ والسلام نے کبھی اینچ پینچ والی بات نہیں کہی مگر تین موقع پر کہی. ترجمہ الفاظ کا برابر سمجھیے، حضرت ابراہیم علیہ السلام نے کبھی کوئی اینچ پینچ والی بات نہیں کہی مگر تین موقع پر. دوسرا ترجمہ، حضرت ابراہیم علیہ السلام نے کبھی توریہ نہیں کیا مگر تین موقع پر. دراصل آپ نے عربی اول میں کذب یکذیب کا ایک معنی پڑھا، یعنی جھوٹ بولنا، اور یہی معنی دماغ میں رچایا بسایا ہے. یہ غلط ہے. کذب یکذیب کے کئی معنی آتے ہیں. ایک ترجمہ تو جو آپ کے ذہن میں ہے جھوٹ بولنے کا معنی، دوسرا ترجمہ ہوتا ہے دیکھی ہوئی چیز سمجھنے میں غلطی کرنا. کذب کا دوسرا معنی دیکھی ہوئی چیز سمجھنے میں غلطی کرنا. سورہ النجم میں کیا ہے کذب کی آیت پڑھو، ما کذب الفؤاد ما راء، وہاں یہی ترجمہ کریں گے کہ دیکھی ہوئی چیز کو سمجھنے میں دل نے کوئی غلطی نہیں کی. دیکھی ہوئی چیز کو سمجھنے میں دل نے کوئی غلطی نہیں کی. تیسرا ترجمہ دیکھیے کذب کا، غلط گمان کرنا، کسی کے بارے میں غلط گمان کرنا. چوتھا معنی، مشاہدے میں غلطی، کسی چیز کا مشاہدہ کرنے میں غلطی. پانچواں ترجمہ، رائے کی غلطی، رائے دینے میں غلطی کرنا. یہ سب معنی ہوتے ہیں کذب کے. خلاصہ ان تمام لفظوں کا یہ ہوگا، اس طرح بات کہنا کہ مخاطب سمجھنے میں غلطی کرے، اس طرح بات کہنا کہ مخاطب سمجھنے میں غلطی کرے، اس کے لیے لفظ کذب استعمال ہوتا ہے. اب یہاں حدیث شریف کے اندر جو بات مجملن کہی گئی ہے اس کی وضاحت بعد والی روایت میں ہے. جی،
قال حدثنا محمد بن محمود محبوب قال حدثنا حماد بن زيد عن ايوب عن محمد عن ابي هريره.
تحويل نہیں ہے آپ کی نسخے میں.
وقال حدثنا محمد بن محفوظ قال حدثنا حماد بن زيد عن أيوب عن محمد عن أبي هريرة عن هريرة رضي الله عنه قال لم يكذب إبراهيم إلا ثلاث كذبات كذبين منهن في ذات الله قوله إني صغير وقوله بل فعله كبيرهم هذا وقال بينه وذات يوم وساردوا إذ أتى على جبار من الجبابرة فقيل له إن هاهنا رجلا معه امرأة من أحسن الناس فأرسل إليه فسأله عنها قال من هذه قال أختي فأتى سارة فقال يا سارة ليس على وجه الأرض مؤمن غيري وغيرك وإن هذا سألني فأخبرته أنك أختي فلا تكذبيني فأرسل إليها فلما دخلت عليه وذهب يتناولها بيده فأخذه فقال ادع الله لي ولا أضرك فدعت الله فأطلقا ثم تناولها ثانية فأخذ مثلها أو أشد فقال ادع الله لي ولا أضرك فدعت فأطلقا فدعا بعض
دعا كون سي باب سي آتا هي
ادع الله لي ولا أضرك فدعت فأطلقا فدعا بعض حجبته فقال إنك لم تأتني بإنسان إنما أتيتني بشيطان فأخدمها هاجر فأتته وهو قائم يصلي فأومأ بيده معيا قالت رد الله كيد الكافر أو الفاجر في نحره وأخدم هاجر قال أبو هريرة فتلك أمكم يا بني ماء السماء
حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم وعنا جميعا کہ حضرت ابراہیم علیہ السلام نے کبھی توریہ نہیں کیا اینچ پینچ بات نہیں کہی مگر تین موقعوں پر ان میں سے دو باتیں اللہ کی ذات کے بارے میں تھی. اب یہ جو فرمایا کہ اس میں سے دو باتیں اللہ کی ذات کے بارے میں تھی اس کا مطلب یہ ہے اللہ کو راضی کرنے کے لیے اللہ کے واسطے تھی. تو کل تین موقعوں کے پر ابراہیم علیہ السلام نے اینچ پینچ والی بات فرمائی. اس میں سے دو موقع پر جو اینچ پینچ والی بات فرمائی وہ فی ذات اللہ ای لاجل اللہ اللہ کے واسطے اللہ کو خوش کرنے کے لیے اللہ کی رضا طلب کرنے کے لیے. اس لیے کہ بعض روایت میں یہ لفظ آیا ہے کلہن فی اللہ سنتین کے بجائے کہ ابراہیم علیہ السلام نے جو تین موقعوں پر اینچ پینچ بات کہی وہ تمام کے تمام موقعوں پر اللہ کے واسطے کہی اللہ کو راضی کرنے کے واسطے کہی. اب ایک روایت میں سنتین آیا دوسری روایت میں کلہن آیا. سنتین والی روایت اور کلہن میں تطبیق اس طرح دیں گے کہ تینوں مرتبہ حضرت ابراہیم علیہ السلام نے اینچ پینچ والی جو بات کہی اس میں تینوں مرتبہ اللہ کو راضی کرنا تھا, اللہ کا دین مقصود تھا, اللہ کی رضا اور خوشنودی مقصود تھی, کافروں کے ظلم زیادتی سے بچنا تھا, کافروں کی طرف سے آنے والے ضرر اور نقصان کو دفع کرنا تھا. لیکن تیسری مرتبہ جب آپ نے اینچ پینچ والی بات فرمائی تو اس کے دو پہلو تھے. ایک پہلو تھا رضائے الہی, دوسرا پہلو تھا اپنا ذاتی فائدہ. تو کیسے تطبیق ہوئی کہ تینوں مرتبہ حضرت ابراہیم علیہ السلام نے اینچ پینچ والی جو بات بولی اللہ ہی کے لیے بولی, اللہ کی رضا ہی کے لیے بولی, کافروں کے شر کو دفع کرنے ہی کے لیے بولی, کافروں کی طرف سے آنے والے ضرر کو دور کرنے کے لیے کہی. लेकिन तीसरी मर्तबा में जो ऐंच पेच वाली बात कही उसके दो पहलू थे, एक पहलू था अल्लाह के वास्ते और दूसरा पहलू था अपनी जात। इसीलिए एक रिवायत में सिंतेन कहा गया और दूसरी रिवायत के अंदर कहा गया कुल्लुहुन्ना। समझ में आई तत्वीक दोनों रिवायत में? मिनहुन्ना फी जातिल्लाह। अब आपके सामने लम यक जिब का तर्जुमा कर दिया गया, झूठ नहीं बल्कि ऐंच पेंच वाली बातें, तौरिये वाली बातें। एक तीसरी तौजीह की जाती है लम यकजिब की। हजरत इब्राहिम अलैहि सलाम ने ये तीनों मौकों पर जो बात कही वो हकीकत में झूठ नहीं थी बल्कि उसकी जाहिरी सूरत झूठ जैसी थी। हकीकत में वो झूठा कलाम नहीं था, जाहिरी सूरत में वो झूठ था। नंबर चार, सामईन की समझ की तरफ निस्बत करते हुए वो झूठ है, हकीकत में झूठ नहीं है, सामईन की समझ की तरफ निस्बत करते हुए उसके ऊपर लफ्ज़ किज़्ब का इतलाक होगा। मसलन पहली मर्तबा का क्या है? कौलुहु इन्नी सकीम। हजरत इब्राहिम अलैहि सलाम की कौम, सालाना उनका एक मजहबी मेला होता था जिस मजहबी मेले के अंदर पूरी कौम के लोग जाते थे। जब इस साल भी सालाना मेला आया तो उन्होंने हजरत इब्राहिम अलैहि सलाम को साथ में चलने की दावत पेश की, चलो इब्राहिम हमारे साथ निकलो तुम भी। इब्राहिम अलैहि सलाम को जाना नहीं था क्योंकि वो मुशरिकों का मजहबी मेला, इसीलिए आपने क्या कहा? फनजरा नजरतन फिन नुजूम फकाल इन्नी सकीम। आपने नजर सितारों की तरफ उठाई और जवाब दिया कि मैं सकीम, इसीलिए मैं तुम्हारे मेले में नहीं आ सकता। अब जो इब्राहिम अलैहिस्सलाम ने सितारों की तरफ नजर उठाई उसकी हिकमत क्या? आपकी कौम सितारा परस्त थी तो उनको ये यकीन दिलाना था कि मैं भी सितारे देख के ही फैसला करके कहता हूं कि मुझसे अवावे ऐसा नहीं है। इस तरीके से कि देखो वो लोग हर काम सितारे देख कर करते थे, यानी ज्योतिष के पास जावे ग्रह दिखलावे नक्षत्र दिखलावे और उसके बाद कहे कि ये काम करने जैसा है कि नहीं करने जैसा। तो आपने सितारे की तरफ क्यों नजर उठाई? वहां आपने जलालैन में लफ्ज पढ़ा है इहामुल कौम, के कौम को वहम में डालने के वास्ते, कि उनको ये वहम हो कि इब्राहिम भी हमारी तरह सितारे ही देखकर फैसला करके जवाब देते हैं। इसीलिए उन्होंने जो है सितारे की तरफ नजर की और कौम के लोगों को कहा इन्नी सकीम, कि मैं तो बीमार होने वाला हूँ, मुझ बीमार को ले जाके क्या करोगे? कहीं मेरी वजह से तुम लोग सब संक्रमित न हो जाओ, तुम लोगों को बीमारी न लग जा रहे। एक बार। दूसरी बात ये कि बाज लोग किसी चीज के अंदर गहरी सोच, बहुत गहराई से गौर करना चाहते हैं तो क्या करते हैं? यूं आसमान की तरफ देखते हैं। और ये देखने का मकसद क्या होता है? जैसे कि वो गहरी सोच में है और बहुत गहराई से किसी बात को सोच रहे। तो हजरत इब्राहिम अलैहिस्सलाम ने فنظر نظرتا فی النجوم, اوپر کی طرف دیکھ کر کے انداز اختیار کیا کہ میں بہت گہرائی سے تمہاری دعوت کے بارے میں سوچ رہا ہوں کہ کیا کیا جائے. تم لوگوں نے بڑی اہم دعوت دی ہے تو میں گہرائی سے سوچ رہا ہوں کہ تمہاری دعوت کے معاملے میں کیا کیا جائے. اور پھر اس کے بعد آپ نے جواب دیا, فقال انی سقیم. سقیم کا معنی یہاں کیا کرنے کا, تمہارے کفر کی وجہ سے میری طبیعت جو ہے مقدر رہتی ہے, میری طبیعت میں تقدر رہتا ہے تمہارے کفر کی وجہ سے. اور دل کا تقدر یہ بھی ایک طرح کی بیماری ہے, جیسے کہ آپ کو کسی سے بنتی نہیں ہے, وہ آپ کے پاس آ کے بیٹھا رہے تو آپ کیا کہو گے, آج تو بات جانے دی نہیں, اچھا تھا نہ بیمار ہو گیا. بھائی کیوں آپ بیمار ہو گئے, تو کہ آج جو ہے نا گورو میاں آ کے میرے پاس بیٹھ گئے اور میری طبیعت گورو میاں سے لگتی نہیں ہے, اس لیے میرا تو جو ہے دل ایسا مقدر ہوا کہ بس میں تو بیمار ہی ہو گیا. تو اس طرح ابراہیم علیہ الصلوۃ والسلام نے جواب دیا کہ تمہارے کفر کی وجہ سے میری طبیعت میں تقدر ہے, اور اس تقدر کو انہوں نے تعبیر کیا کائی سے, بیماری سے. فقال انی سقیم, پانچواں احتمال. انی سقیم کا مفہوم یہ لے لو کہ میں آئندہ بیمار ہونے والا ہوں, اور آئندہ کبھی نہ کبھی تو کوئی بیمار ہوگا ہی ہوگا, کبھی تو بیمار آدمی ہوگا ہی ہوگا. کوئی آدمی کتنا ہی دعویٰ کرے میں بہت ہیلتھی ہوں, میں نے ڈبل ویکسین کا ڈوز لیا ہوا ہے, میرے تو بیماری کا کوئی سوال پیدا نہیں ہوتا, تو ابھی کبھی نہ کبھی تو وہ بیمار ہو ہی سکتا ہے. اسی لیے انی سقیم کا مطلب ہے مستقبل, کہ میں مستقبل کے اندر کبھی تو بیمار ہونے والا ہوں. چھٹا مطلب, سقیم سے سقم موت کو مراد لیا, سقمت موت, یعنی موت بھی تو ایک بیماری ہے جس کی کوئی دوا اور علاج نہیں ہے عام طور پر انسانوں کے ساتھ. گویا سقیم کہہ کر مراد لیا آئندہ مجھے موت والا مرض لاحق ہونے والا ہے, اور مرض الموت کے اندر میں جانے والا ہوں, اور ہر ایک جانے والے ہیں, مرض الموت تو ایسی چیز ہے. اسی لیے انی سقیم کا ایک مطلب یہ لیا گیا ہے. نمبر سات, سقیم کا مطلب یہ ہے کہ تمہارے ساتھ میلے میں آنے کے لیے میرے پاس کوئی دلیل نہیں ہے, اور تمہاری دعوت دینا جو دلیل ہے وہ تو بیمار دلیل ہے, کوئی پکی دلیل نہیں ہے. آدمی کہنے کہ بھائی میں وہاں کیوں جاؤں, کوئی سبب قوی ہے میرا جانے کا؟ کوئی سبب قوی نہیں. ایک سبب ہے وہاں جانے کا, اور بھی ضعیف ترین سبب, اور وہ ہے تمہارا دعوت دینا. تو ان کی دعوت سبب ضعیف کو سکم سے ابراہیم علیہ السلام نے تعبیر کیا کہ انی سقیم. اب ایسی دعوت تم مجھے دیتے ہو کیا آوے, کچھ ذرا اچھی دعوت ہو تو آوے بھی, ایسی دعوت ہاں بھاجی یہ کوئی کھانے کی دعوت ہے, یہ کوئی دعوت ہے کہ اس میں میں آؤں, کچھ اور بات کرو تو میں سوچوں بھی آنے کے واسطے. اس طریقے سے ایک مطلب یہ لیا گیا ہے. آٹھواں مطلب یہ لیا گیا ہے کہ ابراہیم علیہ السلام نے یوں کہا کہ میرا دل تمہارے کفر کی وجہ سے بیمار پڑ گیا ہے, اگر تم ایمان لاتے تو میرے دل کے اندر بہار آ جاتی, لیکن تمہارے کفر کی وجہ سے میرا دل مرجا گیا ہے, اسی مرجاؤ میں میں دل کی بیماری میں مبتلا ہو چکا ہوں. اس طرح آپ نے کتنا عمدہ جواب دیا قوم کے لوگوں کی دعوت کو ٹالنے کے لیے. اب یہاں توریہ کیا ہوا وہ بھی غور کرو. قوم کے لوگوں نے سکیم کا مطلب نکالا حضرت ابراہیم علیہ السلام کی جسمانی بیماری. قوم کے لوگوں نے مراد لی جسمانی بیماری, اور حضرت ابراہیم علیہ السلام نے مراد لی روحانی بیماری. یہ ہو گیا سامنے والے کو مغالطے میں ڈالنا, توریہ کرنا, کہ آپ نے جسمانی بیماری مراد نہیں لی, آپ نے روحانی مرض مراد لیا, اور سامنے والے کیا کہنے سمجھے کہ حضرت ابراہیم علیہ السلام کی طبیعت آج خراب ہے اس لیے وہ میلے میں عواوے ایسا نہیں ہے, یہ انہوں نے مراد لیا. یہ ہے انداز توریہ, توریہ کا انداز. قوله انی سقیم, ہو گئی ایک بات. نمبر دو, وقوله ابراہیم علیہ السلام کا ارشاد بل فعلہ کبیرہم ھذا. اب یہ لوگ جب میلے میں گئے نا تو بہت سارے انواع و اقسام کے کھانے اور پھل بتوں کے سامنے رکھ کر کے گئے تھے, اور اس لیے رکھ کے گئے تھے کہ یہ کھانا جتنی دیر تک بتوں کے توجہ میں رہے, ان کے چرنوں میں رہے, ان کے سانیدھی میں رہے, تو بتوں کی برکت کھانے میں شامل ہو جائے گی. پھر ہم میلے سے آ کر انہی بتوں کے قریب رکھا ہوا کھانا کھائیں گے ہم, اس لیے وہ کھانا وہاں رکھ کر کے گئے تھے. جیسے کہ کوئی آدمی آپ کے پاس ایک گھنٹے بھر کے لیے گلاس پانی کا رکھ دے کہ حضرت حافظ صاحب یہ آپ کے پاس رکھ چھوڑو, آپ کے قریب بھی یہ پانی رہے گا تو آپ کی برکتیں اس پانی میں شامل ہو جائے گی, پھر میں پی لوں گا تو فقیر کے سارے امراض دور ہو جائیں گے. آپ کے قریب رہنا ہی اس کے لیے کافی ہے, چاہے آپ اندر کچھ پڑھ کے دم نہ کرے, بس میری عقیدت یہ ہے کہ میں اچھا ہی ہو جاؤں گا آپ کے قریب رہنے سے. تو حضرت ابراہیم علیہ السلام کی قوم بتوں کے بارے میں یہ نظریہ رکھتی تھی کہ یہ کھانا بتوں کے پاس رہے گا تو بتوں کے برکات اور انوار اور توجہات ان پر رہے گی, تو کھانا ایک دم پوتر ہو جائے گا, اور جب ہم میلے سے لوٹ کے آئیں گے تو یہی پوتر کھانا ہم کھائیں گے, اسی لیے بتوں کے پاس کھانا رکھ کے گئے. اب حضرت ابراہیم علیہ السلام تو موقع کی تلاش میں تھے, جیسے آپ نے کہا سکیم, وہ بھی ستارے دیکھ کر, تو قوم کے لوگ کیا سمجھے کہ ابراہیم اپنے جیسے ہیں, اپنے بھی ستاروں کو مانتے ہیں, یہ بھی ستاروں کو مانتے ہیں, اسی لیے ان کا عذر قبول کر لیا اور ابراہیم علیہ السلام کو زبردستی میلے میں نہیں لے گئے, چھوڑ کے گئے. اب ابراہیم علیہ السلام بت قدے میں گھسے تو سب بتوں کے سامنے کھنچے بھر بھر کے موہن تھاڑ رکھا ہوا تھا اور جو ہے لاڑو چڑھائے ہوئے تھے, تو ابراہیم علیہ السلام نے تو فراغ علیہم ضربم بالیمین جا کر کے جو ہے انہوں نے آپریشن شروع کر دیا, ایک کا بعد ایک, ایک کے بعد ایک کے بعد ایک سب کو. پھر اخیر کے اندر جو بڑا تھا اس کے گلے میں کلاڑا لٹکا کر کے باہر آ گئے. اب جب یہ لوگ آئے تو آنے کے بعد سب سے پہلے وہ بت قدے میں شکریہ ادا کرنے گئے کہ تمہارے آشیرواد سے ہمارا میلہ کامیاب ہو گیا, اسی لیے آبھار ویکت کر لے گئے. اسی لیے وہ لوگ گئے بت قدے کے اندر, تو یہاں تو دیکھا کہ ساروں کے آپریشن ہوئے ہیں, صرف ایک سلامت ہے, اس کے گلے میں کلہاڑا ہے. تو اب پریشان کہ یہ کیا کس نے ہمارے بتوں کے ساتھ. قالوا من فعل هذا بآلهتنا, ہمارے ان بتوں کے ساتھ یہ سلوک کس نے کیا. اب ایک بڑا اہم مسئلہ آ گیا, تو پھر انہوں نے کیا کیا کہ ارے ایک نوجوان ان بتوں کا کچھ تذکرہ کر رہا تھا, उसी नौजवान को पूछा जाए। कालू समिअना फतन यज़कुरुहुम व युकालु लहू इब्राहीम, कहे कि इब्राहीम नाम का नौजवान इन बुतों के बारे के अंदर तो तस्करे कर रहा था, उसी की एक कारस्तानी होगी, उसी को अपने बुला करके पूछे। तो उन्होंने हजरत इब्राहिम अलैहिस सलात व सलाम को बुलवाया कि भाई इब्राहिम ये काम तुमने किया ये ऑपरेशन का। तो इब्राहिम अलैहिस सलाम ने फरमाया बल फार लहू कबीरुहुम हाजा, ये बड़े जी है ने उन्होंने ये सारी कार्रवाई की है, उनको जरा पूछ लो तो तुम्हें अंदाजा आ जाएगा। ये आपने जो है दूसरा जुमला ऐसा फरमाया जो ऐंच पेंच वाली बात थी, ये दूसरा जुमला है, ताकि कौम को मुगालते में डाले कि आपने ये शिकनी वाला काम नहीं किया, बुत शिकनी आपने नहीं की है, ये इस तरीके से आपने मुगालते में डालने के लिए जुमला इरशाद फरमाया। बलफा लहू कबीर हम, यानी बड़े मियां सबब है छोटों के ऑपरेशन के, बड़ा पेट भी बड़ा इसीलिए उसको खाना ज्यादा चाहिए, तो उसने ये सोचा कि सब के आगे का खाना वो अकेला खा जावे, इसलिए इसने बाकी सबको निमटा दिया ताकि वो अकेला ही सब खा जावे। तो ये बड़ा सबब बना है इन तमाम छोटों की तोड़फोड़ का, ये आपने जवाब दिया। दूसरी तौजीह ये है कि इसको आगे वाली आयत के साथ मिला के मतलब निकालो, बलफालहू कबीरुहुम हादा फसअलुहुम इन कानू यंतिकून, कि अगर ये बुत बोलते होवे तो उनको पूछो तो शायद ये बतावे कि ये बड़े नहीं किया है। अगर वो बोल पाते हो जवाब दे पाते हो तो उनको पूछो, चूंकि देखो नी इसी के गले में कुल्हाड़ा है, बोलो किसके गले में कुल्हाड़ा है, तो कहा बड़े के गले में, और वो ही एक सलामत है बाकी सब टूटेले हैं। इसीलिए अगर ये बोले ना छोटे बिचारे तो इसी का नाम लेंगे, आपको चाहे तो पूछना हो तो पूछ लो इन लोगों को। इस तरीके से आपने ऐंच पेंच अंदाज में जवाब दिया। दरअसल तो आप इनको इनके सामने बुतों की लाचारगी बेमाईगी जाहिर करना चाहते थे कि जो खुद को न बचा सके वो दूसरों को क्या बचाएंगे, जो खुद सवाल का जवाब नहीं दे सकते जो खुद नहीं बोल सकते वो कैसे जो है तुम्हारे माबूद हो सकते हैं। इस तरीके से आपने ऐंच पेंच अंदाज के अंदर जवाब दिया। वह कॉल अब तीसरा नंबर आया कि तीसरी ऐंच पेंच वाली बात क्या, बैना हुआ जात यौमिन वसारतुन, एक दिन हजरत इब्राहिम और हजरत सारा यानी हजरत इसहाक की वालिदा, हजरत सारा हजरत इब्राहिम की पहली बीवी जो आपकी करीबी रिश्तेदार भी थी और वही इराक में आप पर ईमान लाई थी और वही हिजरत में आपके साथ थी और इब्राहिम अलैहिस्सलाम के साथ चली, इसीलिए इसका नाम सारा हो गया, सारा माहू फलीजा युकालुलहा सारा, साथ में चली इसीलिए इसका नाम सारा बन गया। तो इस तरीके से वो सारा थी इब्राहिम अलैहिस्सलाम के साथ दोनों सफर में थे। इतने में दोनों का गुजर हुआ जालिमों में से एक बड़े जालिम के ऊपर, यानी मिस्र के फिरौन पर गुजर हुआ दोनों का। देखो फिरौन तो आपको मालूम है कि मिस्री बादशाहों का लकब है, कोई एक फर्द मुतअय्यन का नाम नहीं है, और कई सदियों तक फराइना की हुकूमत मिस्र पर कायम रही है। तो इब्राहिम अलैहिस्सलाम के जमाने में भी फिरौन था, अलग अलग थे, एक मरता दूसरा आता दूसरा मरता तीसरा आता, इस तरीके से ये था उस जमाने का मिस्र का फिरौन। उसकी एक निहायत गंदी आदत थी, गंदी आदत ये थी कि जैसे उसको पता चलता कि कोई औरत खूबसूरत है तो जबरदस्ती उसके साथ जीना करता था, वो बादशाह था इसलिए कौन क्या कर सके। तो ये जिनाबिल जबर करता था उनके साथ। अब हजरत सारा और हजरत इब्राहिम अला नबीना वालेही सलातु वस्सलाम सफर करते करते गुजरे जालिमों में से एक जालिम पर, फकील लहु, उसको उसकी खुफिया एजेंसियों ने रिपोर्ट दे दी, इन्हा हुना रजुला, यहाँ एक आदमी आया है, माहु इमराह, उसके साथ एक औरत है, मिन अहसनिन नास, लोगों में बहुत ज्यादा खूबसूरत है। तो उस फिरौन को किसी ने रिपोर्ट पहुंचा दी कि यहाँ इब्राहिम नाम के एक आदमी आए हैं और उसके साथ एक बहुत हसीना औरत है। बस तफसीर में नजर से गुजरा कि हजरत सारा के बाद दूसरे नंबर का हुस्न हजरत हव्वा के बाद दूसरे नंबर का हुस्न हजरत सारा का था। बड़ी हसीना थी हजरत सारा रदी अल्लाह ताला अन्हा। फअरसल इलैही, तो उस जालिम ने बुलाने के लिए भेजा, तलब के लिए भेजा, पकड़ने के लिए भेजा। फसअलहु अन्हा, अब हजरत इब्राहिम और हजरत सारा उस जालिम जाबिर के दरबार में पहुंचाए गए। तो उस जालिम ने इब्राहिम अलैहि सलाम को साथ वाली औरत के बारे में पूछा। सअल का फाइल वो जालिम, हु का मरजा इब्राहिम, अनहा में हा का मरजा हजरत सारा। तो उस जालिम ने हजरत इब्राहिम को हजरत सारा के बारे में सवाल किया, मन हाजी ही, ये तुम्हारे साथ कौन है। कहते हैं कि ये सवाल उस जालिम ने इसलिए किया कि उस जालिम की एक आदत शरीरा थी कि कोई औरत शोहर वाली हो उसी से वो जीना बिल जबर करता था, जातु जौज से। कोई शोहर बीवी हो, मियां बीवी हो, और औरत इस जालिम को पसंद आ जाती तो वो उसी से जीना करता था। इसीलिए पूछा कि औरत कौन है तुम्हारे साथ। अगर इब्राहिम अलैहिस्सलाम कह देवे कि ये मेरी बीवी है तो शोहर बीवी होना साबित हो गया, तो उसकी तरतीब में जीना दुरुस्त हो गया, उसकी तरतीब में। नंबर दो, बाज हजरात ये कहते हैं कि ये बादशाह मजूसी था, आग परस्त, और मजूसियों के यहां आज भी यही कानून है कि बहन के साथ भाई निकाह का सबसे ज्यादा हकदार है। आज भी उनके यहां यही अमल है, यही वजह है तो इनकी तादाद दुनिया में घट गई, अब लाख के अंदर हो गई है पूरी दुनिया में उनकी तादाद। और ये लोग बाकायदा फिक्र कर रहे हैं कि कैसे तादाद बढ़े। मैंने अखबार में पढ़ा था कि यहाँ हर साल उनका सालाना बड़ा मेला होता है उडवाड़ा में, क्योंकि यहीं से वो यहीं आग रखी हुई है, जो खिलाफत राशिदा में जो ईरान फतह हुआ और आग लेकर ये लोग भागे थे, तो आग वो यहाँ लाके इन्होंने नसब की थी उडवाड़ा में। तो यहाँ ये लोग सालाना मेला करते हैं, तो बाकायदा इन्होंने पिछले दिनों ऑफर डिक्लेयर की कि जिसके यहाँ एक से ज्यादा बच्चा होगा उसको हर महीने इतना वजीफा दिया जाएगा, बाकायदा ये इन्होंने ऑफर रखी। अब मुसलमानों को ऑफर देके देखो तो इस तरीके से। तो इनके यहाँ इनके मजहब के अंदर ये है कि बहन के लिए निकाह करने में सबसे ज्यादा हकदार भाई होता है। इसीलिए पूछा कि तुम दोनों भाई बहन तो नहीं हो। नंबर तीन, तीसरी तौजी ये है कि अगर उसको पता चल जावे कि बीवी है तो वो तलाक देने के ऊपर इकराह करे, मजबूर करे। इसीलिए हजरत इब्राहिम अलैहिस्सलाम को पूछा, मन हाजी, कौल उख्ती, इब्राहिम अलैहिस्सलाम ने कहा कि ये मेरी दीनी बहन है। उख्त से मुराद लेने का ईमानी, मजहबी, दीनी बहन है। بس یہ تین موقع تھے حضرت ابراہیم علیہ السلام کی پوری زندگی میں جس میں آپ نے اینچ پینچ والی بات کہی. تو اسی کو تعبیر کیا گیا عربی زبان کے اعتبار سے قذبات کے لفظ سے, ورنہ یہ کوئی حقیقی جھوٹ نہیں ہے. سامنے والا کچھ اور سمجھے اور کہنے والے کی مراد کچھ اور ہوئے. ہو گیا وہ.